देखते हैं इंशाअल्लाह ताला तफसीर आज की।
इन्नल्लज़ीना कफरू वसद्दू अन सबीलिल्लाह, बेशक जिन्होंने कुफर किया, यानी अभी कुरान आ गया फिर भी कोई लोग कुफर करते हैं, वो सद्दू अन सबीलिल्लाह, और खुद भी नहीं मानते, दूसरों को भी रोकते हैं अल्लाह के रास्ते से। कद दल्लू दलालम बईदा, वो लोग बहुत खुली गुमराही, दूर की गुमराही के अंदर भटक रहे हैं। यानी क्या मतलब हुआ? देखिए, एक इंसान ना 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 करता ही जाए ना किसी चीज को, तो उसके लिए फिर मानना बड़ा मुश्किल होता है। एक दिन वो उसकी अपनी ना ही उसके लिए अना का मसला बन जाती है कि अब मैं मानूं कैसे। एक इंसान जब खुद भी गलत कर रहा है और लोगों को भी रोक रहा है, वो यानी इतना एफिशिएंट है कि उसने अपनी जिंदगी का मकसद क्या बनाया हुआ है कि मैं बस लोगों को इस रास्ते पे नहीं आने देना। आपने वो देखा सद्दू, सद्दू को अगर आपने समझना है ना, ये जो फुटबॉल खेलते हैं, तो आपने गोलकीपर देखा, गोलकीपर की सारी जिम्मेदारी क्या होती है कि गोल हो ना जाए, बॉल इस गोल में दाखिल ना हो जाए। ऐसे ही है ना, कुछ लोगों के भी जिंदगी का यही मकसद होता है, वो उस गोल कीपर की तरह बस आगे ऐसे आड़ बन के, हिजाब बन के खड़े हो जाते हैं कि कोई इस इस्लाम में दाखिल ना हो जाए। और अगर कोई कोशिश भी करे तो फिर भी हम आगे इसके ऐसे बंद बांध के खड़े हो जाएं कि इसको जाने ना दें। और आज आप सोशल मीडिया पे देख लें कितने ऐसे लोग बैठे हैं जो गैर मुस्लिमों को तो नहीं आने देते इस वक्त, जो मुसलमान हैं उनको भी भटका रहे हैं किसी तरह, ये भी इस रास्ते पे ना चल सके, ये भी गुमराह हो जाए। और ऐसे वाकयात हैं, और आपने भी सुने होंगे, वो हदीस बिल्कुल सच हो जाती है कि उस वक्त ऐसा होगा, इतने फितने होंगे कि कोई इंसान सुबह को मोमिन होगा, शाम को काफिर होगा। इंटरनेट के आगे बैठ गए, बैठे थे तो मोमिन थे, उठे तो काफिर हो गए थे। इतने शकूक व शुबात दिल में आ गए इस्लाम के बारे में, नबी के बारे में, ईमान तो चला ही गया। ऐसे लोग बैठे हुए अल्लाह के रास्ते से रोकते हैं, तो फिर वो खुद कहां से हिदायत पे आएंगे? दल्लू दलालम बाईदा, जिन्होंने अपना ये एजेंडा बना लिया हो तो फिर वो दूर की गुमराही में, यानी दूर, इतने दूर जा चुके हैं ना, अब उनका आना बहुत मुश्किल है ना। और इंसान दूसरों को रोकता है ना, जब खुद तो रुकता है, जब दूसरों को रोकता है तो खुद भी बहुत दूर निकल जाता है। इन्नल्लज़ीना कफरू वज़लमू, बेशक वो लोग जिन्होंने कुफर किया और जुल्म किया, कुफर भी करते हैं वो लोग और जुल्म भी करते हैं। जुल्म का एक माना तो ये है कि गुनाह करना, गुनाह भी जुल्म है ना, उसमें इंसान किस पे जुल्म कर रहा होता? अपने आप पे, अपने आप के साथ जुल्म है गुनाह करना, किसी और को नहीं। आप सोचते दूसरे का कुछ बिगाड़े होंगे, दूसरे का नहीं बिगड़ता, अपना बिगड़ा होता अगर इंसान को नजर आ जाए तो। वो तो कयामत के दिन नजर आएगा ना कि मेरा अपना आप कितना कुछ बिगड़ गया इन गुनाहों की वजह से। तो वो लोग जो कुफर भी करते हैं और जुल्म भी करते हैं, देखें कई कुफर कर रहे हैं लेकिन वो आप कहते हैं नहीं ये कुफर तो करते हैं, लेकिन है बहुत नाइस, बहुत अच्छे लोग हैं, बहुत ही अच्छे लोग। एक है कुफर भी करते हैं और जुल्म भी कर रहे हैं, गुनाहों में ऐसे पड़े हुए। और फिर बाज तो ऐसे हैं जो लोगों को ऐसे रोकते हैं कि जुल्म के साथ। देखें, एक है खुद रुकना, एक है दूसरे को रोकना, और एक है जुल्म करना। जुल्म क्या होता है कि किसी को उसका हक ना देना, कोई चीज है उसको उसके हक से महरूम कर देना, ये जुल्म होता है। तो ये तीसरी चीज है, ये सब एक चीजें नहीं है, खुद रुकना, दूसरों को रोकना, और हक ना देना किसी को उसका। अब सबका ये, सबको ये आजादी है कि वो एक अल्लाह ताला की इबादत करें, सब इंसानियत को, लेकिन कुछ लोग इसमें भी हायल हो जाते हैं और सिर्फ रोकते नहीं है, जुल्म तक उतर आते हैं। आज देखें आप, जैसे चाइना में मुसलमानों के साथ, यूगर मुस्लिम्स के साथ जो हो रहा है कि उनको बाकायदा इस्लाम से हटाने के लिए किस किस तरह की टॉर्चर्स किए जाते हैं। 1 मिलियन से, यानी 10 लाख से ऊपर मुसलमान कॉन्सेंट्रेशन कैंप्स में हैं, 10 लाख से ऊपर, इतने लोगों को उन्होंने वहां पे बंद किया हुआ है। और क्या कहते हैं, कि हम इनको ब्रेन वॉशिंग कर रहे हैं, एक्सट्रीमिस्ट ना हो जाएंगे, और असल में क्या है, उनको टॉर्चर कर करके इस्लाम से दूर किया जा रहा है। वो कोई भी इस्लामी शार में से कोई चीज को भी प्रैक्टिस नहीं कर सकते, इवन सलाम तक नहीं कर सकते, इतना भी ना इनके अंदर रहे। और जुल्म और बर्बरियत की जो इंतहा है, अगर उन स्टोरीज को पढ़ा जाए तो इंसान सो नहीं सकता रात को। कैसे उनको पोर्क खिलाया जा रहा, और पोर्क वहां पे बाकायदा उसकी उसके फार्म्स, ये पिक्स के फार्म्स बनाए जा रहे हैं ताकि ये लोग खाएं, इनको खिलाया जाए। और एक उन्होंने बताई थी ये बात कि जो बड़ा उन्होंने ये फार्म बनाया, और उसका पहला दिन कौन सा रखा, जो फर्स्ट रमजान था, यानी बाकायदा प्लानिंग के साथ मुसलमानों को उनके दीन से हटाना। दूसरों को क्या, दूसरे ने तो क्या ईमान कबूल करना है, वो तो इनका हाल देख के भाग जाएगा कि ये अगर मुसलमानों का हाल है तो मैं कहां से इस इस्लाम को कबूल करूं। मुसलमान भी मुसलमान ना रहे, इतना जुल्म करना। और इससे पहले अगर आप लोगों को ये कोई, किसी को हिस्ट्री में दिलचस्पी हो तो ये कोई पहली दफा नहीं हो रहा। तकरीबन 20 साल हो चुके हैं जो सर्बों ने बॉस्नियंस के साथ किया था, कैसे उनके वो जेनोसाइड जो हुआ था, दुनिया ने वो मंजर देखे थे कि क्या हालात उन्होंने किए थे वहां पे, जुल्म की इंतहा कर दी। कि अगर आप वो भी पढ़ें तो आप सोचते हैं कि इंसान वाकई जब गिरता है तो वो इंसान नहीं रहता, वो असफल साफिलीन हो जाता है, असफल साफिलीन, नीचों से भी नीचा, के कोई जानवर भी वो जुल्म नहीं करता जो इंसान करता है जब वो शैतान बन जाता है। वो शैतान भी शर्मा जाए ऐसे इंसानों से जो जो उन्होंने जुल्म किया। मैं आपको यहाँ पे बयान नहीं कर सकती, मगर इसके ऊपर आया था पूरा आर्टिकल के, आप वो इंटरनेट पे भी देख सकते हैं क्या क्या हुआ था। पूरा आर्टिकल आया था कि 20 साल हो चुके हैं इस बात को, लेकिन हम इसको भूल नहीं सकते, फॉरगेट नहीं कर सकते और फॉरगिव नहीं कर सकते कि जो इन सरबों ने किया था। और सिर्फ किस लिए, कि तुम मुसलमान हो, हालांकि वहां के मुसलमान को बहुत ज्यादा प्रैक्टिसिंग मुस्लिम भी नहीं थे। उन्होंने सोचा कि हम तो इनके साथ ब्लेंड इन हो जाएंगे, तो पता नहीं जो मुसलमान ये गलती करते हैं ये सोचने की ना, कि हम तो इनका साथ देंगे, इनके साथ इनके जैसे लगने लगेंगे तो पता नहीं ये हमें अपना लेंगे। नहीं, उनकी नजर में आप फिर भी मुसलमान होते हैं, आप चाहे खुद को मुसलमान जाहिर करें ना करें, आप माने ना माने, आप इस इस्लाम से चाहे जान छुड़ाना चाहते हैं और बस एक नाम के मुसलमान है, बाकी सब कुछ उनके जैसा कर लें, वो फिर भी आपको पहचानते हैं तो पकड़ पकड़ के मारते उस वक्त हैं, कहते हैं तुम तो मुसलमान तो हो ना, वो मुसलमान क्या कहीं मारते हैं। फिर भी कैसे औरतों के साथ सलूक हुए, कैसे उन लोगों को भूखा रखा गया, ऐसे कि भूख के साथ वो मर गए, कैसे उनकी मैस ग्रेव्स मिली, कैसे 4 साल की बच्ची खड़ी हुई रो रही है और उसकी टांगों में खून जा रहा है। यानी मैं आपको बयान ही नहीं कर सकती कि जो आप पूरा डिटेल में तो पढ़ ही नहीं सकते, आप सिर्फ पॉइंट्स भी पढ़े ना तो इंसान लरज जाता है कि इन्होंने ये हाल किया, तो ऐसों का फिर अंजाम क्या होना चाहिए जो कुफर भी करें और जुल्म भी करें। लम यकुन अल्लाहु लियग़फिर लहुम, अल्लाह नहीं उनको माफ करेगा, वो इसी में अगर मर जाते हैं तौबा नहीं करते, अल्लाह उनको नहीं माफ करेगा। वला लियहदीहुम तरीका, और ना ही उनको हिदायत देगा रास्ते की। इल्ला तरीका जहन्नम खालिदीन फीहा अबदा, अल्लाह उनको हिदायत तो नहीं देगा, हाँ एक हिदायत का रास्ता तो नहीं दिखाएगा, हाँ एक रास्ते का जरूर उनको रहनुमाई करेगा, वो है जहन्नम का रास्ता, खालिदीन फीहा अबदा। अगर वो एक छोटी बच्ची रेप होके वो रो रही है और एक बच्चा सीरियन कहता है कि मैं अल्लाह को जाके बताऊंगा जो कुछ हुआ है, मैं अल्लाह को शिकायत लगाऊंगा, और जो इस वक्त वो चीन में मुसलमान रुल रहे हैं उनका कोई पुरसाने हाल नहीं है, कोई पूछने वाला नहीं है। कौन इतने बड़े मुल्क को पूछे? क्या वो ऐसे ही है? क्या उनका कोई नहीं है? नहीं, अल्लाह है। अल्लाह ताला कहता है ये वो लोग हैं जो खालिदीन फीहा अबदा, इस जहन्नुम में ये हमेशा रहेंगे और हमेशा हमेशा। وَكَانَ ذَلِكَ عَلَى اللَّهِ يَسِيرًا, اور ہے اللہ پر یہ بات آسان۔ کوئی یہ نہ سمجھے اللہ ایسی جہنم کہاں سے بنائے گا جل جل کے۔ تو دیکھیں آگ بھی آپ جلائیں تو اس کا ایک لمٹ ہوتی ہے، اس کے بعد آپ اس کو نہیں بھی بجھائیں نا تو وہ خود ہی ایک دن بجھ جاتی ہے، ختم ہو جاتی ہے۔ شعلے کتنے بھی بڑے ہوں، آگ کتنی بھی بڑی ہو، ایک دن، سال جلتی رہے گی، 2 سال جلتی رہے گی، پھر اس وقت تو ختم ہو جائے گی۔ تو اللہ کیسے ایسی آگ جلائے گا جو ہمیشہ ہمیشہ کے لیے ہی ہو، ہمیشہ ہی جلتی رہے؟ اللہ تعالیٰ نے فرما دیا وَكَانَ ذَلِكَ عَلَى اللَّهِ يَسِيرًا، یہ اللہ کے لیے بڑا آسان ہے، تم اس کو مشکل نہ سمجھو۔ یہ نہ سمجھو کہ اتنے سارے لوگوں کو پھر وہ کیسے جلا سکتا ہے، پھر وہ کیسے اتنے سارے لوگوں کو عذاب دے سکتا ہے، اتنوں کو تو جلانا بھی مشکل ہے، اتنی بڑی جگہ کیسے آئے گی؟ یہ سب اللہ کے لیے آسان ہے، وہ تو ساری مخلوق کو بھی جہنم میں ڈال دینا اس کو کوئی فرق نہیں پڑتا، اس کو کوئی فرق نہیں پڑتا، اور وہ تب بھی عدل والا ہی ہے، تب بھی وہ عدل والا ہے، کیونکہ انسان کبھی اس کا حق نہیں دے سکتا اگر وہ اپنا حق مانگ لے کہ تم نے میرا حق ادا کیا ہے، تو انسان کبھی نہیں کر سکتا اس کا حق ادا، عشر عسیر بھی نہیں کر سکتا۔ اس بات میں وہ سب کو جہنم میں ڈالنا چاہے تب بھی اس کا عدل اور انصاف ہے، ڈال سکتا ہے، اس کو کوئی فرق نہیں پڑے گا، اس کو پوچھنے والا نہیں ہے کہ کیوں، یہ کس قانون کے تحت، یہ کیوں ایسے کیا ہے، اس کو کیوں ڈالا ہے، نہیں، کوئی اس کے آگے کھڑے ہونے والا نہیں ہے۔ اور یہ بھی نہ سمجھنا کہ جہنم ہے تو وہ پھر وہ کتنا وہاں اتنا فیول کہاں سے آئے گا جی اتنے دن جلنے کا، نہیں، یہ اللہ کے لیے بہت آسان ہے۔ یا ایھا الناس، اے لوگو، دیکھیں آپ پھر ساری انسانیت کو نا ایک دعوت ہے، دعوت عام سب کے لیے۔ یہ مسلمانوں کو یہ لگتا ہے کہ صرف یہ قرآن ہمارے لیے، نہیں، یہ ساری انسانیت کو پکارتا ہے۔ کیٹ سٹیونز نے جب اسلام لائے تھے تو اس کے بعد ہم نے یہی کہا نا کہ مجھے قرآن کے اندر یہ بات اتنی زبردست ہے کہ یہ تو ساری انسانیت کے لیے، یہ تو ساری انسانیت سے بات کرتا ہے۔ تو اے لوگو، قد جاءکم الرسول بالحق من ربکم، تمہارے پاس رسول آ گیا ہے، حق لے کر آ گیا ہے، یعنی قرآن لے کر آیا ہے جو حق ہے نا، یہ قرآن سچی بات ہے، اس میں کوئی شک کی بات نہیں ہے۔ فآمنو، تو ایمان لے آؤ، مان جاؤ لوگو، خیرن لکم، اللہ تعالیٰ نے کس کس طرح لوگوں کو دعوت نہیں دی، کس کس طرح نہیں لوگوں کو پکارا۔ آپ مجھے بتائیں کسی جگہ خوشخبریاں دے کے، دیکھو تم یہ کرو گے، ایمان لے آؤ گے اور صالح عمل کرو گے تو تمہارے لیے اتنے بڑے اجر ہیں، دیکھو اگر تم نہیں ماننے تو تمہارے لیے یہ عذاب ہے، دیکھو مان جاؤ، آ جاؤ، پھر بھی انسان نہ سنے، پھر بھی ان کو پتہ ہی نہیں، پرواہ ہی نہیں۔ کسی نے یہ پڑھا، کسی نے یہ دیکھا اللہ ہمیں کیا پکار پکار کے کہہ رہا ہے؟ آسمانوں سے تو نہیں اب آواز آنی، یہ تو وہی آ گئی قیامت تک کے لیے، انسانوں تمہیں بلا لیا اللہ نے، اس کا کیا جواب دو گے جب اللہ کی طرف سے پکار آتی کہ میں نے تو رسول بھیج دیا تمہاری طرف حق دے کے، یہ تمہارے رب کی طرف سے آیا ہے، وہ رب جس نے تمہیں پیدا کیا، جو تمہیں پالنے والا ہے، جو تمہارا سسٹینر ہے، جو تمہیں قائم رکھنے والا ہے، اس رب نے تمہارے پاس رسول بھیجا، تم مان لو اس رسول کو، خیر لکم، اس میں تمہاری بہتری ہے۔ اس کا مطلب اگر نہیں مانتے تو تمہاری اس میں شامت ہے، پکڑ ہوگی، اس میں خیر نہیں ہے پھر، اس میں تمہاری پھر اپنی خیر منانا، تو مان لو۔ وَإِن تَكْفُرُوا، اور اگر تم نہیں مانتے، انسان بڑا بنتا ہے نا، نہیں میں نہیں مانتی، میں نہیں اس کو صحیح سمجھتی، مجھے نہیں پرواہ ہے، اللہ اکبر، تو اللہ کہتا ہے ٹھیک ہے، نہیں پرواہ تمہیں، نہیں ماننا تو اللہ کو کیا فرق پڑتا ہے؟ فَإِنَّ لِلَّهِ مَا فِي السَّمَاوَاتِ وَالْأَرْضِ، وہ شہانہ انداز ہے اللہ تعالیٰ کا کہ پھر اللہ کو کیا پرواہ، तुम नहीं मानते, तुम सोचते हो कैसे कई लोग होते हैं, इतने नादानी की बात करते ना, इतने बेवकूफी की बात। हमारी ये दुआ नहीं कबूल हुई, अल्लाह ने तो हमें ये नहीं दिया, अब हमने नमाज ही पढ़नी छोड़ दी। पहले मैं बड़ी नमाज पढ़ा करती थी, अभी मैंने छोड़ दी। मैंने कहा ठीक है, मुझे क्या नमाजों से मिला। तो तुम पागल, तुम अपनी नमाजें छोड़ के समझ रहे तुम अल्लाह के ऊपर कोई बहुत बड़े कोई उसको नुकसान, अल्लाह माफ करे को उसको नुकसान दे रहे। तुम अल्लाह की इबादत छोड़ के, उसके आगे झुकना छोड़ के तुम समझते तुम बहुत बड़ी चीज बन गई, और मैं बस जैसे हम इंसानों के साथ मामला करते हैं कि अच्छा उसने मुझे ये चीज नहीं दी, मैं भी नहीं उसकी परवाह करती, मैं भी नहीं उससे बोलती। तुम ऐसा अल्लाह के साथ समझ रहे, उसको क्या फर्क पड़ेगा? तुम एक छोड़, तुम 100 नमाजें ना पढ़ो, तुम सारी जिंदगी ना पढ़ो, तुम एक सज्दा भी ना उसको करो, तुमने जो पहले भी पढ़ी थी वो भी ना तुम करती, उसको नहीं कोई फर्क पड़ता, क्योंकि लिल्लाही मा फिस्समावाति वल अर्द, उस सारा कुछ तो उसका ही है। आसमानों में जो कुछ है वो उसका, जमीन में जो कुछ वो है वो उसका, तुम भी तो जमीन पे ही रहते हो, तुम भी उसके ही हो, वो तो तुम्हारा मालिक है। तुम उसको सज्दा नहीं भी करो तब भी वो ओन करता है तुम्हें। तुम फ्री नहीं हो, तुम ऐसे नहीं हो कि तुम किसी की मिल्कियत नहीं हो, तुम किसी की मिल्कियत हो। ये हाउ डज इट साउंड कि मुझे कोई ओन करता है? हम तो कहते हैं नहीं, मुझे कोई ओन नहीं करता, मैं आजाद हूं। अब आजाद नहीं है, आपका कोई मालिक है, आप उसके गुलाम है। इस चीज को जितनी जल्दी समझ लो उतना अच्छा है। ये ना कहो हाँ कोई इंसानों में से कोई ओन नहीं करता, मगर जिसने तुझे बनाया वो तो तुझे ओन करता है ना इंसान, ये तो समझ ले। तो तुम कुफर करते हो, तुम कहते हो, एरोगेंस दिखाते हो, हम नहीं मानते, हमें नहीं ये समझ आती, हम नहीं इसको, हम बैकवर्ड दीन समझते हैं हम ये। तो अल्लाह को कोई फर्क नहीं पड़ता, क्योंकि लिल्लाहि मा फिस्समावाति वल अर्ज। तो तुम चीज क्या हो ये बताओ, तुम चीज क्या हो? तुम नहीं मानोगे तब भी वो तुम्हारा मालिक है, तुम मिल्कियत हो। मिल्कियत होना छोटी ही चीज होती है, तुम जितना मर्जी नखरा दिखाओ, तुम मान जाओ ना मानो, वो कुछ उसको फर्क नहीं पड़ता। इसीलिए वो हदीसे कुदसी है ना कि अगर सारे के सारे इंसान, अल्लाह ताला फरमाते हैं कि अगर तुम्हारा पहला पहले आदम अलैहि सलाम से आप सोच लें, उनसे लेके आखिरी आदमी तक जो भी इस जमीन पे आना है, और जिंदा और मुर्दा और खुश्क और तर, मेरे बंदों में सबसे ज्यादा मुत्तकी इंसान के दिल की तरह हो जाए, हम समझ लें कि नबी अलैहिस्सलाम का जैसे दिल है, सबसे मुत्तकी उनके दिल की तरह सारे ही हो जाए, तो अल्लाह ताला कहते हैं मेरी बादशाहत में कोई फर्क नहीं होता, कोई इजाफा नहीं हो जाएगा कि अल्लाह की बादशाह में बड़ा इजाफा हो गया, वो जी ये सारे इतने मुत्तकी परहेज बन गए, सारे तहज्जुद गुजार बन गए, सारे अल्लाह की बात मानने वाले और नेक और पारसा तरीन लोग बन गए, तो ये सारी दुनिया आप सोचे सज्दे कर रही है, नमाजें पढ़ रही है, नेकी के काम कर रही है, अल्लाह को कोई फर्क नहीं पड़ता। और अगर तुम्हारा पहला और आखिरी और जिंदा और मुर्दा और खुश्क और तर, यानी सारे के सारे इसमें आ गए, मेरे बंदों में सबसे बदबخت इंसान के दिल की तरह हो जाए, मसलन अल्लाह माफ करे, अल्लाह माफ करे कि सब शैतान बन जाए, तो अल्लाह ताला कहता है इससे मेरी बादशाहत में किसी मच्छर के पर के बराबर भी कमी नहीं हो जाती। और लोगों तुम ये ना समझोगे अल्लाह तुम्हारे ऊपर डिपेंड करता है कोई, कि तुम्हारी नमाजें होंगी तो कोई अल्लाह को कोई ज्यादा उसको कोई उसकी बादशाहत में बढ़ोतरी आ जाएगी, कोई ज्यादा इजाफा हो जाएगा, कोई उसके इकतदार में ज्यादा इजाफा हो जाएगा, उसकी हुकूमत में ज्यादा मजबूती आ जाएगी। नहीं, तुम बहुत छोटे हो, तुम बहुत छोटे हो। अगर इंसान अपनी हकीकत जान लेना, ये बातें करने से पहले सोच तो ले कि मैं है हूं क्या, मेरी हस्ती क्या है। तुम कुछ भी नहीं हो, कुछ भी नहीं हो कि उस रब्बुल आलमीन जहानों का मालिक है, जो जहानों का मालिक, उस जमीन का मालिक नहीं है, सिर्फ पूरी कायनात का जो मालिक और उसको चलाने वाला है ना, वो तुम उसको कहते हो हम नहीं नमाज पढ़ते, हमारी दुआएं नहीं कबूल हुई, हम नहीं मानते, हम नहीं उसका कलमा पढ़ते, हम नहीं उसके रसूल को मानते, उसको क्या फर्क पड़ता है? ना मान जाओ, ना मानो, डजंट केयर। मगर वो खुश नहीं इससे होता, खुश इससे होता है जब तुम उसके बंदे बन के रहते हो, वो इससे राजी होता है, ठीक है, मगर परवाह नहीं उसको, यानी वो बेनियाज है, वो गनी है, अंतुमुल फुकारा, یا یوحناس اے لوگو تم ہو فقیر، اللہ تو غنی ہے. وَكَانَ اللَّهُ عَلِيمًا حَكِيمًا، اور اللہ تعالیٰ علم والا، حکمت والا. اس علم کے ذریعے، اس نے اس علم کی بنا پر اس نے یہ قرآن اتارا. اس علم کی وجہ سے تمہیں کہتا ہے کہ آمینو خیر لکم، ایمان لے آؤ تمہارے لیے بہتر ہے. ٹھیک ہے، سب سے حکمت والا تمہیں یہ بتا رہا ہے. حکمت کیا ہوتی ہے؟ اب حکمت ہے وزڈم، رائٹ ٹائم پہ رائٹ فیصلہ کرنا، رائٹ جگہ پہ رائٹ طریقے سے، رائٹ ریزنز کی وجہ سے. یہ حکمت ہے، اس کو پتا ہے اس کے ہر فیصلے کے بارے میں. تو اس کو تمہارے بھی حالات پتا ہے، تمہارے سے آنے والے آگے کی بھی حالات پتا ہے. وہ عالیم ہے، یہ نہیں کہ صرف اس وقت کا حال پتا ہے، جو پہلے گزر گیا وہ اس کو بھی جانتا ہے، جو بعد میں آنے والا ہے اس کو بھی جانتا ہے. کال کوٹھڑی میں کوئی کچھ کر رہا ہے، کوئی سوچتا ہے، کسی کو نہیں پتا. اوپر آسمان ہے اور نیچے زمین ہے، اور دور 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 تک کوئی زیرو نہیں. اللہ اس کے بھی حال کو جانتا ہے. کوئی بیٹھا ہوا آنسو بہا رہا ہے، اللہ تعالیٰ اس کو بھی دیکھ. اور کس کا کیا انجام ہے اللہ کو وہ بھی پتا ہے، کس کے کیا مسئلے ہیں اللہ وہ بھی جانتا ہے، اس کی کیا پریشانی اللہ وہ بھی جانتا ہے. وہ علیم ہے، آگے کسی کے ساتھ کیا ہونا ہے اس کا بھی اس کو پتا ہے. کس نے کہاں مرنا ہے وہ جانتا ہے، کسی نے کہاں قرار پکڑنا ہے وہ جانتا ہے. تمہاری موت کی جگہ بھی اس نے لکھی بھی، تمہارے اٹھ کے کھڑے ہونے، جہاں پہ ہم نے حشر کے میدان میں قدم رکھنے ہیں اللہ کو وہ بھی پتا ہے. ہمارے ترازو میں ہماری نیکیاں بڑھنی ہیں یا گھٹنی ہیں وہ جانتا ہے. ہم بالکل صراط سے پار ہوں گے یا نہیں ہوں گے وہ جانتا ہے. ہمارا خاتمہ کس پہ ہونا ہے وہ جانتا ہے. کس کو کلمہ نصیب ہونا ہے اور کس کو نہیں ہونا وہ جانتا ہے. کون اللہ کی اس پکار کے اوپر لبیک کہہ دے گا وہ جانتا ہے، اور کون نہیں کہے گا وہ جانتا ہے. کس کے دل میں تکبر ہے وہ جانتا ہے، کون عاجزی کے ساتھ اللہ کے آگے جھک جاتا ہے وہ جانتا ہے. یا اہل کتاب، اے اہل کتاب، لا تغلو فی دینکم، اپنے دین میں غلو نہ کرو. غلو مطلب کیا؟ ایگزیجوریشن. اب دیکھیں یہ چیز جو تھی نا، اس نے تباہ کر دیا، برباد کر دیا پچھلی امتوں کو، کیونکہ وہ غلو میں پڑ گئے. یعنی انہوں نے اپنے دین کے اندر اتنا بڑھا دیا چیزوں کو. سب سے پہلے ایک غلو کیا ہوا ان کا، ان کی طرف سے، پھر انہوں نے کہہ دیا عیسیٰ علیہ السلام نعوذ باللہ اللہ کے بیٹے ہیں. کسی نے کہہ دیا عیسیٰ علیہ السلام جو ہے نا، وہ تین میں تیسرا ہے، ماں ہے اور مدر، سن اور ہولی گوسٹ، اور جو بھی اس طرح کی کچھ بنا دیا. یہ تینوں ہی ہیں، تینوں ایک ہے، ایک میں تین، تین میں ایک، تھری ان ون اینڈ ون ان تھری، اس طرح کا پتہ نہیں کیا ہی ہے جی، بھی کمپلیکیٹڈ چیز بنا کے رکھ دی. اچھا، پھر کوئیوں نے کہہ دیا کہ وہ عیسیٰ علیہ السلام اصل میں اللہ ہی ہے، نعوذ باللہ، اللہ تعالیٰ ہی زمین پہ اتر آیا تھا عیسیٰ کی شکل میں. یعنی تم پہلے یہ تو فیصلہ کر لو کہ عیسیٰ علیہ السلام ہے کیا. تو یہ اتنا انہوں نے غلوف کیا، اور غلوف کیا کیا، اپنے احبار اور رحبان کو انہوں نے رب بنا لیا. ہم پہلے پڑھ کے آیا نا یہ بات، کیسے رب بنایا تھا، کہ جو وہ کہتے تھے ان کو، یعنی شریعت ساز سمجھ لیا کہ جو لاز بنانے ہیں، جو شریعت ہے وہ یہی بنائیں گے. یہ جس کو کہیں گے حلال ہے وہ حلال ہے، جو وہ کہیں گے حرام ہے حرام ہے. ان کے نزدیک، یعنی ان کے احبار اور روحبان جو تھے، راہب جو لوگ تھے، اور ان کے جو علماء تھے، ان کو خدا کا درجہ دے دیا. کیونکہ اللہ تعالیٰ یہ جو یہ حلال اور حرام کے احکامات بتانے والا ہے، اور اس کے علاوہ کوئی یہ خود نہیں کر سکتا. تو انہوں نے یہ ایگزیجوریشن کر دی. پھر اور انہوں نے ایگزیجوریشن کیا کی، انہوں نے اپنی کتابوں میں تحریفیں کر دی، جو مرضی چاہے خود ہی حکم بنا لیے. تو انہوں نے بہت طرح کا غلو کیا، اس کو غلوف کہتے ہیں. اللہ تعالیٰ نے فرمایا لا تغلو فی دینکم، اے اہل کتاب اپنے دین میں غلوف نہ کرو. اور یہاں سے آپ دیکھیں کہ نبی علیہ الصلوۃ والسلام نے اسی کو بھانپتے ہوئے کہ کہیں میری امت میں نہ یہ ہو جائے، آپ صلی اللہ علیہ وسلم نے اپنی امت کو اس سے اتنا وارن کیا کہ کہیں یہ نہ ہو کہ تم بھی یہ کرنے لگو، کیونکہ آپ صلی اللہ علیہ وسلم نے تو فرما دیا ہے نا کہ جس طرح ایک جوتا دوسرے جوتے کے برابر ہوتا ہے، بالکل اسی طرح تم پچھلی امتوں کی پیروی کرو گے، ان کے یعنی قدم با قدم چلو گے، ان کے یہ بالشت، یہ جو ہاتھ بہ ہاتھ اور قدم بہ قدم تم ان کو فالو کرو گے، یہ آپ صلی اللہ علیہ وسلم کی حدیث ہے، اتنا زیادہ تم ان کو فالو کرو گے. تو آپ صلی اللہ علیہ وسلم اس چیز کو سمجھتے تھے کہ کہیں یہ نہ ہو کہ میری امت میں بھی کوئی لوگ ایسی کام شروع کر دیں. اسی لیے نبی علیہ الصلوۃ والسلام نے واضح طور پہ فرمایا، بخاری کے اندر حدیث بھی ہے، کہ مجھے اس حد سے نہ بڑھانا جس طرح عیسائیوں نے عیسیٰ بن مریم کو بڑھایا، میں اللہ کا بندہ ہوں، بس تو مجھے اس کا بندہ اور رسول ہی کہنا. یعنی آپ صلی اللہ علیہ وسلم اتنا اس چیز کو محسوس کرتے ہوئے فرمایا. پھر آپ نے فرمایا یہود و نصارہ پہ اللہ کی لعنت ہے جنہوں نے اپنے انبیاء کی قبروں کو سجدہ گاہ بنا لیا. یعنی اس میں کیا انڈیکیشن تھی؟ تم میری قبر کو سجدہ گاہ نہ بنا لینا، اس کو نہ پوجنا شروع کر دینا، میری قبر کو قبر پرستی سے منع کر دیا. آج ان کی قبر تو بچ گئی، اللہ تعالیٰ نے محفوظ رکھا، لیکن باقی کوئی قبر ہی نہیں ہم نے چھوڑی. مسلمانوں نے تو غلوف کی انتہائی کر دی، کوئی قبر نہیں چھوڑی، چاہے وہ کسی کے گدھے کی قبر ہے، چاہے وہ کسی کی بھینس کی قبر ہے. وہ پتہ ہے ایسی بھی قبریں ہیں، یہ آپ سوچ رہے ہوں گے میں ایسے ہی مذاق کی بات کر رہی ہوں، مذاق کی نہیں کر رہی، وہ کرنے کہ یہ پوچھا گیا بھی کس کی قبر ہے، کہتے ہیں یہ فلاں اتنے بڑے بزرگ تھے ان کا گدھا مر گیا تھا، یہ اس کی قبر، وہاں پہ بھی آ کے کرتے. ایک کسی کی بھینس کی قبر وہ اس کو بھی پوچھتے اور وہاں پہ آ کے منتیں مانگتے. وہ کہیں قبر دیکھ لیں گے نا، جیسے میں نے آپ کو پہلے بھی بتایا تھا کہ پانی پیچھے ہٹا، وہاں سے انہوں نے کہا یہ قبر ہے، وہاں پہ جھنڈیاں لگا دی اور وہ چادر بھی اس کے اوپر ڈال دی، چلو بس قبر بن گئی، اب لوگ آئے چادریں چڑھائیں اور قبر پوجے، بس یہ ہمارا حال ہو گیا. جس سے آپ صلی اللہ علیہ وسلم نے وارن کیا تھا کہ دیکھو دین میں خلوف ہوئے نہیں، حد سے نہ بڑھ جانا. آپ صلی اللہ علیہ وسلم کو ایک حدیث میں آتا ہے کسی آدمی نے کہا اے محمد صلی اللہ علیہ وسلم، اے ہمارے سردار، سردار کے بیٹے، اے ہم میں سب سے بہتر اور بہتر کے بیٹے، تو آپ نے وہیں پہ روک دیا، فرمایا لوگوں اپنی باتوں کا خود خیال کیا کرو، تمہیں شیطان بہکا نہ دے، میں محمد بن عبداللہ ہوں، میں اللہ کا غلام ہوں، اس کا رسول ہوں، قسم اللہ کی میں نہیں چاہتا کہ تم مجھے میرے مرتبے سے بڑھا دو. حالانکہ کچھ اس نے ایسی بہت ہی بڑی باتیں نہیں کی تھی، ہم تو خیر ایگزیجریشن کی انتہا ہی کر دیتے ہیں، ہم نے تو کوئی انتہا چھوڑی نہیں کہ جو ہم شیروں میں ہم کتنی، یعنی آپ اگر آپ نعتیں سن لیں نا کبھی تو آپ کو خود ہی اندازہ ہو جائے گا کہ اتنی انتہا کرتے ہیں، اور اس سے زیادہ حیرت ان لوگوں پہ ہوتی ہے جو بیٹھے ہوتے ہیں اور کہتے ہیں سبحان اللہ سبحان اللہ، بھائی واہ کیا بات کر دی آپ نے. ایک دیکھیں میں آپ کو دو تین چیزیں، دو تین آپ کو شعر بتاتی ہوں تاکہ آپ کو خود سمجھ آئے نا کہ کیا کہتے کیا. ایک شعر میں کہا کہ وہ خدا نہیں، بخدا نہیں، مگر خدا سے جدا بھی نہیں. اللہ اکبر، تو غور شعر کیا ہوتا ہے اللہ کے بندو، جب تم کہہ رہے وہ خدا سے جدا نہیں، پھر کیا کہتے کعبے کی کچھ ایسی تھی، کعبے کی اس کا منکر نہیں ہوں میں، کعبے کا بھی کعبہ، میٹھے نبی کا روزہ، ہر مکان سے بالا، میٹھے نبی کا روزہ، عرش اولا سے اعلی، میٹھے نبی کا روزہ. تو عرش سے بھی اعلی جو ہے نا وہ میٹھے نبی کا روزہ. اللہ معاف کر دے، استغفر اللہ. وہ پھر اور شعر ہے کہ خدا کا پکڑا چھڑائے محمد، محمد کا پکڑا چھڑا کوئی نہیں سکتا، کہ اگر اللہ نے پکڑ لیا نا تو آپ صلی اللہ علیہ وسلم چھڑا دیں گے، لیکن اگر آپ صلی اللہ علیہ وسلم نے پکڑ لیا تو پھر کوئی چھڑا ہی نہیں سکتا. وہ کدھر کی کہاں سے یہ لے کر آئے ہیں کانسیپٹ، کبھی قرآن پڑھا، کبھی حدیث پڑھی، کبھی کوئی بات ان کو سمجھ بھی آتی ہے؟ ایسے درود بنا لیے نور من نور اللہ، ان کا نور اللہ کے نور سے ہی ہے، ان کا نور اللہ، تو تم نے تو ان کو خدا ہی بنا دیا، یہ اللہ کے نور سے ان کا نور ہے، تو یہ تو اللہ سے الگ ہی نہیں ہے. پھر کہتے بشر نہ کہو ان کو، इनको इंसान ना कहो तुम, अल्लाह ताला कुराने पाक में फरमाता है कि वो बशर है। आप ए नबी खुद कह दें, सूरह कहफ हर हफ्ते पढ़ते हो, खुदा के लिए उसकी आखिरी आयत तो पढ़ के देख लो। तो इस तरह के गुलूफ किए गए इस दीन में, जिस चीज से आप सल्लल्लाहु अलैहि वसल्लम मना करके गए थे उसी चीज को हमने ये हाल कर दिया है कि आज इनका बस नहीं चलता कि ये कहें कि हम तो मतलब खुदा खुदा नहीं, आप सल्लल्लाहु अलैहि वसल्लम ही खुदा है। और याद रखे गुलूफ जो होता है ना वो ऐसे नहीं है कि कोई बैड इंटेंशन से ही कर रहा है, या कोई कोई वाकई कुछ कोई बुरी चीज कर रहा है, या बुरा यानी कलमा कह रहा है, वो कहते मोहब्बत में ही है, वो कहते अपनी अकीदत में ही है, मगर उसमें इतना बढ़ जाते हैं कि वो उनको वहां तक लेकर आ जाते हैं जहां पे जो उनका मकाम नहीं है, जो अल्लाह ताला का मकाम है, उनको हई और कयूम समझना शुरू कर देना। अब यहां पे भी आ गए, वहां पे भी है, वहां पे भी है, आप सल्लल्लाहु अलैहि वसल्लम तो हमारी मजलिसों में आते जाते रहते हैं, वो तो फौत ही नहीं हुए, वो तो जिंदा है। तो ये सब क्या है? तो ये आज इबादत में इस कदर गुलूफ हमने कर दिया है। यानी देखिए आप दुनिया के भी कामों में अगर गुलूफ करते हैं ना, मिसाल के तौर पे गुलूफ आपने की किया, आपने कहा हंडी के अंदर जो है ना नमक के बगैर तो हंडी पकती नहीं, तो आज मैं दबा के नमक डाल दूं तो वो क्या होगा? जहर बन जाएगा, खाना ही पॉसिबल नहीं होगा। आपने गुलूफ किया ना, हद जितनी थी उस हद से बढ़ा दिया। दीन भी जितना आपको दिया गया है उतने में ही रहे, हद से खुद बढ़ने की जरूरत नहीं है। हम कहते हैं इसमें हरज क्या है? अब मैं कहना शुरू कर दूं भाई मेराज के दिन मेराज का मैं रोजा रखना शुरू कर देती हूँ, मेराज शरीफ की रात को मैं इबादत की रात बना लेती हूँ, इसमें हरज क्या? देखिए मैं इबादत ही कर रही हूँ, क्या हरज है इसके अंदर? हरज है क्योंकि आप गुलूव नहीं कर सकते, हद से नहीं बढ़ सकते। इमामों को आपने कह दिया मासूम अनिल खता है, वो पैगंबरों के बराबर कर दिया, उनको गुलूव कर दिया ना। पैगंबरों के अलावा कोई भी हस्ती हो वो मासूम अनिल खता नहीं है। फिर आप सोचते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम को यहां से हम पुकारें या अली मदद कह के पुकारेंगे, वो यहीं पे हमें सुन लेंगे, वो सुनते भी हैं हमारी, वो जानते भी हैं, या अब्दुल कादिर जिलानी या गौसे आजम। गौस का तो लफ्जी इस्तेमाल करना गलत है, गौस का मतलब होता है मुश्किल कुशा, जो फरियाद रस हो, फरियाद रसी करने वाला हो। आप सल्लल्लाहु अलैहि वसल्लम को तो एक आदमी ने आके कहा था कि आप अता करने वाले हैं, तो आपने फरमाया नहीं मैं कासिम हूं, मैं सिर्फ तकसीम करने वाला हूं, ये मत कहो आप। उसने आके कहा था आप दाता है, आप देने वाले हैं, तो फरमाया नहीं मुझे ये ना कहो। यानी इतने नबी अलैहिस्सलाम केयरफुल होते थे इसमें, और आज देखें नात सबसे अच्छी वही है जिसमें गुलूफ का इंतहा ही कर दी जाए और लोग अश अश कर उठते हैं कि हाँ भाई आपने क्या बात कर दी। और खतीब उनको अच्छे समझा जाता है जो इंतहा पे ले जाए। नहीं, एक वीडियो मेरे पास किसी ने भेजी जिसके अंदर उनने कहा कि देखिए इब्राहिम अलैहिस्सलाम को जब आग में डाला जाने लगा तो उन्होंने किसको देखा वहां पे आग में, किसको देखा बताएं? हजरत अली को देखा कि वो बैठे हुए थे आग, और वो उन्होंने उनको बचाया था। फिर इसी तरह एक और जगह ये कहा गया कि आप सल्लल्लाहु अलैहि वसल्लम जब मेराज पे गए, अस्तगफिरुल्लाह अस्तगफिरुल्लाह अस्तगफिरुल्लाह, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाह ताला को देखा तो वहां पे अर्श पे कौन बैठा हुआ था? अली। तो अली अल्लाह ताला है तो वो अली ही है, और लोग इसके ऊपर इंतहा है अफसोस की, जिहालत इस कदर ज्यादा है कि लोग बजाय इसके कि इस चीज को समझें कि ये गलत बात कर रहे हैं, वो उसको अप्रिशिएट करते हैं और सुभान अल्लाह कहते हैं। तो गुलूव किसी तरह भी सही नहीं है, गुलूव एग्जेजुरेशन करना दीन में, ये कोई फखर की बात नहीं है कि हम तो बहुत अच्छी बात बड़ी कर रहे हैं, वो हद के अंदर रहो। एक तीन सहाबा हजरत आयशा रजी अल्लाह तआला अन्हा के पास आए थे, जिन्होंने में से एक ने कहा था आप सल्लल्लाहु अलैहि वसल्लम कि उसका रात का हाल पूछा, रोजे का हाल पूछा, इस तरह पूछा, और एक ने उनमें से कहा कि मुझे मैं तो अब सारी जिंदगी सारी रात नमाज पढ़ता रहूंगा, एक ने कहा मैं सारी जिंदगी रोजा रखता रहूंगा, एक ने कहा मैं तो कभी शादी ही नहीं करूंगा। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या हमको कहा कि बहुत अच्छा काम कर रहे हो, ये तो बहुत अच्छा किया तुमने, बड़ी अच्छी तुम्हारी नीयत है, ये कहना चाहिए था ना? नहीं, आपने फरमाया नहीं, हद से नहीं बढ़ना है। मैं देखो शादी भी करता हूं, मैं रात को सोता भी हूं, इबादत भी करता हूं, मैं रोजा रखता भी हूं, नहीं भी रखता। तो जितना दीन ने बताया उसकी हद के अंदर रहिए, बाहर ना निकले। अकीदत अपनी जगह, मोहब्बत आप सल्लल्लाहु अलैहि वसल्लम से उतनी होनी चाहिए कि अपनी जान से भी ज्यादा हो, लेकिन ये मतलब नहीं कि नबी अलैहिस्सलाम को लेके अल्लाह ताला के बराबर बैठा दें। अस्तग़फिरुल्लाह। क्या आप सल्लल्लाहु अलैहि वसल्लम ने हमें ये तालीमात दी? आप सल्लल्लाहु अलैहि वसल्लम का तो ये हाल था कि आपने अपने सहाबा को इस चीज पे भी पसंद नहीं किया कि वो आपके लिए खड़े हो जाए करें जब आप आए, इतना भी नहीं पसंद किया। आज कुछ लोगों की वीडियो पता चलती है कि उनके आगे उनके मुरीद आके सजदा करते हैं, बाकायदा पूरा सजदा। यानी अगर मैं अपनी आंखों से ना देखा होता इन वीडियोस में तो मैं कभी यकीन ना करती। पूरा सजदा जमीन के ऊपर अपना माथा रखते और वो फिर उनको यानी इस तरह जैसे पैट करते हैं कि हाँ अब तो मतलब सही है, तो फिर वो उल्टे पाँव ही पीछे जाते हैं कि पीठ भी ना हो जाए हमारे इस मतलब की। क्या क्या इन आप सल्लल्लाहु अलैहि वसल्लम, अस्तग़फिरुल्लाह रब्बी, के लोग कहते थे कि हम आते थे आपकी मजलिस से हमें पता नहीं चलता था कि इनमें नबी अलैहिस्सलातु वसल्लम कौन से। इतनी भी नहीं अपने आप को वो देते थे कि मैं कोई ऐसी पोजीशन इख्तियार करूं या कोई ऐसी ऐसी मजलिस मेरी हो जिसमें पता चले कि हाँ ये है। जब हिजरत करके आए थे लोगों को नहीं पता था कि अबू बकर सिद्दीक ये है अल्लाह के नबी या ये है। जब अबू बकर सिद्दीक रजी अल्लाह तआला पंखा झलने लगे आप सल्लल्लाहु अलैहि वसल्लम के ऊपर, तब लोगों को पता चला कि ये है अल्लाह के रसूल, उन्होंने तो नहीं देखा। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने हमें क्या सिखाया और हम क्या कर रहे हैं? जहां पे उनकी इताअत की बात आती है वहां पे कुछ भी नहीं। और कि हमने तो नबी छोड़ के, हमने तो उन नबियों की जो पैरों की खाक के बराबर भी नहीं है लोग, उनको भी क्या मर्तबे और मकाम दे दिए कि उनके सामने सजदे करने लगे और पीठ नहीं करनी उनके आगे। और वो इस चीज को एक्नॉलेज करते हैं, वो कहते हैं ठीक है ये सही है जो कर रहे हैं। इसी से आप अंदाजा कीजिए कि उन लोगों की जहालत का क्या हाल होगा जो सजदे करवा रहे हैं, और जो कर रहे हैं उनकी जहालत का क्या हाल होगा। इसीलिए मैं आप लोगों को कहती हूँ कि दीन की बात को आगे पहुंचाएं, खुदारा आगे पहुंचाएं, आगे लोगों को एजुकेट करें, उनको कुरान की तरफ बुलाएं, दीन की तरफ बुलाएं, हम सब का फर्ज है। ये जहालतें देख देख के फिर इसके ऊपर अफसोस करने से कुछ नहीं फर्क पड़ेगा। जब तक हम ये ना समझें कि इसको देखने के बाद हमारे अंदर एक एनर्जी भर जानी चाहिए कि अब मैंने बैठना नहीं, ये चेंज होना चाहिए, ये क्या हो रहा है, ये तो बदतरीन चीज होगी। क्या मुझे बताएं आप, एक हिंदू के अंदर और इनमें क्या फर्क रह गया जो एक इंसान को सिद्धे करने लगे हुए, क्या फर्क रहा? उन्होंने अपने नाम तो मुसलमानों वाले रख लिए, मुसलमान नहीं है। तो सद्दा तो सिवाय अल्लाह के किसी को जायज ही नहीं। उन्होंने आगे से कहा कि नहीं, वो तो यूसुफ अलैहि सलाम के भाइयों ने भी तो सद्दा किया था ना, ये उस चीज की उन्होंने आगे से दलील दे दी। अल्लाह ताला माफ फरमाए, ऐसे जाहिलों से भी अल्लाह महफूज रखे। तो ला तगलू फी दीनिकुम वला तकूलू अलल्लाह इल्लल हक, और अल्लाह के ऊपर कोई बात ना करो मगर हक, जो यानी अल्लाह ने कही है वही कहो, ऐसे ही खुद ही बातें बना बना के अल्लाह की तरफ मनसूख कर देना। अब जैसे ये बात, अब पता है कि आप सल्लल्लाहु अलैहि वसल्लम के ऊपर जो शरीयत नाजिल हुई इसमें किसी को भी सजदा करना जायज नहीं है। वो तो फरिश्तों ने भी आदम को सजदा किया था, तो हम कह देंगे सजदा तो जायज हो गया। अब कोई किसी को सजदा नहीं कर सकता, झुक भी नहीं सकता, रुकी की पोजीशन में भी नहीं जा सकता किसी के आगे, वो भी एक तरह का सजदा। तो अल्लाह के ऊपर वो बातें ना बांधो जो उसने कही नहीं है, यानी झूठ बांधना। इंसान अपने ऊपर बर्दाश्त नहीं करता कि मेरी बात मेरे नाम के साथ बातें लगा के और झूठ कहा जाए, कहां कोई अल्लाह के साथ झूठ बांध ले। ये अल्लाह ताला ने तो ये फरमाया, अल्लाह ताला तो ये कहता है, अल्लाह को तो ये पसंद नहीं है, या अल्लाह ने ये नहीं। तो अल्लाह पर वो बात ना कहो मगर जो हक है, यानी जो उसने फरमाया उतनी बात कहो। इन्नमल मसीह ईसा बनु मरियम रसूलुल्लाह। अब यहां से ना असल में ईसाइयों के ऊपर रद्द किया गया, जो उनके अकीदा है उसके ऊपर रद्द किया गया कि तुम अहले किताब की, मैंने आपको बताया था ना ये सारी आयतें 175 तक ये अहले किताब के ऊपर, पहले यहूद की बात आई, अब ये जो बातें आ रही हैं इनको आप बहुत غور سے سمجھیں، اس لیے کیونکہ جب آپ دعویٰ کریں گے تو خاص طور پہ عیسائیوں کے ساتھ جب بات کرنی ہوتی تو آپ کو پتا ہونا چاہیے کہ ہمارے دین کے اندر عیسیٰ بن مریم کی کیا حقیقت ہے، ہمارا قرآن ان کے بارے میں کیا کہتا ہے. ان آیات کو آپ ہائی لائٹ کر سکتے ہیں دعویٰ کے لیے، کیونکہ اللہ تعالیٰ نے بتا دیا کہ عیسیٰ بن مریم کی کیا حقیقت ہے کہ انما المسیح، مسیح، مسیح کون ہے؟ مسیح عیسیٰ بن مریم کو ہی کہتے ہیں. کیوں؟ اس لیے کہ مسیح مسا سے ہے، وہ مسا کرتے تھے نا، یعنی ہاتھ پھیرتے تھے تو کوڑی کو ٹھیک کر دیتے تھے، بیماروں کو شفا ہو جاتی تھی، اندھا دیکھنے لگتا تھا. عیسیٰ بن مریم، وہ عیسیٰ ہیں مریم کے بیٹے، یعنی اللہ کے بیٹے نہیں ہیں، یہ مطلب ہے. قرآن پاک میں تقریباً 30 مقامات میں یہ ہے کہ وہ عیسیٰ بن مریم کہہ کے بتایا گیا ہر جگہ پہ، یعنی ان کا باپ اس کا مطلب ہے نہیں، ورنہ تو باپ کی طرف منسوب ہوتے ہیں، صرف ماں ہے. تو عیسیٰ ابن مریم، رسول اللہ، جو رسول ہیں اللہ کے، میسنجر ہیں. رسول کون ہوتا ہے؟ جو پیغام لے کر جاتا ہے. تو وہ تو پیغام دینے والے ہیں، پیغمبر بن کے آئے ہیں. پیغمبر کا مطلب کیا ہوتا ہے؟ پیغام بر، یعنی پیغام پہنچانے والا. تو وہ تو میسج لانے والے ہیں، وہ کوئی بیٹے تو نہیں ہیں. وہ کلمہ تو ہو، اور اس کا کلمہ ہے، اللہ تعالیٰ کا کلمہ کن ہے. اچھا اب یہاں میں آپ کو بتاؤں کہ یہ جو ان کے عیسائی پادری ہیں، انہوں نے دو چیزیں لی ہیں قرآن پاک سے، اور اس کی بیسس پہ یہ ڈیبیٹ کرتے ہیں اور کہتے ہیں کہ آپ کے تو قرآن کے اندر لکھا ہوا ہے کہ وہ اللہ کا کلمہ ہے. انسان کا جو کلام ہوتا ہے وہ اس کا حصہ ہوتا ہے، اس کا جز ہوتا ہے. جو آپ بات کر رہے ہیں وہ آپ کا جز ہے، تو وہ تو پھر اس طرح وہ ہو گئے. اور دوسری بات جو آگے یہ آ رہی ہے، روح من، وہ روح ہے اس میں سے، تو وہ تو اللہ کی روح ہے، نعوذ باللہ. تو پھر کیسے آپ کہہ سکتے ہیں؟ آپ کا تو قرآن کہتا ہے یہ. تو اب آپ کو اس بات کا جواب آنا چاہیے کہ کلمہ تو ہو کا مطلب کیا ہے. تو جب اللہ تعالیٰ نے قرآن پاک میں کئی دفعہ فرمایا ہے، اذا اراد شیئاً ان یقول له کن فیکون، جب اللہ تعالیٰ کسی کام کا ارادہ فرماتا ہے تو اس کے لیے کہتا ہے کن، ہو جا، تو وہ ہو جاتا ہے. تو یعنی عیسیٰ بن مریم، مریم علیہ السلام کو کسی حمل کے لیے کسی سے تعلق کی ضرورت نہیں تھی، وہ اللہ کے کلمہ کن سے ہی کہ ہو جا، تو وہ پریگنٹ ہو گئی تھی. ٹھیک ہے؟ تو یعنی عیسیٰ بن مریم جو ہے وہ کلمہ کن ہے اللہ کا، ان کے لیے کوئی آدمی، کوئی باپ کی ضرورت نہیں پڑی. ٹھیک ہے؟ مرد کے نطفے کے بغیر ہی وہ پیدا ہو گئے اللہ کے کلمہ کن سے. یہ مطلب ہے. مطلب یہ نہیں کہ اللہ کا کلام ہے کوئی ایسے ہیں، وہ تو اللہ تعالیٰ کے کلمہ کن تو ہر ایک کے لیے ہی ہوا. اللہ تعالیٰ کے کلمہ کن سے اور بھی چیزیں پیدا ہوئی ہیں. اللہ نے اپنے کلمہ کن سے کائنات کو بنایا، تو اللہ معاف کرے ہم باقی چیزوں کے لیے بھی کیا یہی کہیں گے پھر؟ القاہ الى مریم، اس نے یہ اس کلمے کو مریم کی طرف القا کیا، ڈالا، یعنی ان کے ووم میں یہ کلمہ کن کی وجہ سے حمل ٹھہرا. وروح من، اور روح ہے اس کی طرف سے، یعنی اس کی طرف سے مطلب ہے کہ اللہ کی طرف سے روح ہے، یہ نہیں کہ اللہ کی روح ہے، اللہ میں سے روح ہے. کیونکہ اللہ تعالیٰ نے تو آدم علیہ السلام کے لیے بھی فرمایا، ما نفخت فیہ من روحی، آدم علیہ السلام کو فرمایا ان کے لیے اللہ تعالیٰ نے اپنی روح میں سے پھونکا. تو روح میں سے پھونکا کا مطلب یہ نہیں کہ اپنی طرف سے، یعنی روح پھونکی، میر روح ہی اپنی طرف سے روح پھونکی، مطلب یہ نہیں کہ اللہ نے اپنی روح پھونک دی. تو ورنہ تو آدم علیہ السلام بھی پھر اسی طرح ہوگا. باقی انسانیت کے لیے بھی آتا ہے کہ اللہ تعالیٰ نے ان کے اندر روح پھونکی اپنی طرف سے. تو اگر اس طرح مانا لینے لگے تو پھر تو ساری انسانیت ہی اس میں آ جاتی ہے. تو دیکھنا چاہیے کہ باقی جگہوں پہ کیا آتا ہے. صرف ایک جگہ سے لے کر اس چیز کو نہیں ہم کر سکتے کہ دیکھو یہ یہاں پہ لکھا ہوا ہے اور اس کی وجہ سے ایسے ہے. آپ کو پتہ ہے کتنی جگہوں پر اللہ تعالیٰ نے اس چیز کو واضح فرما دیا کہ عیسیٰ علیہ السلام اللہ تعالیٰ کے بندے ہیں، اس کے رسول ہیں. آپ سورہ کہف مثلا پڑھتے ہیں، آپ سورہ کہف کے اندر اللہ تعالیٰ کیا فرماتے ہیں؟ اللہ تعالیٰ نے فرمایا کہ آپ ان لوگوں کو ڈرا دیں جو کہتے ہیں وہی انذر الذین قالوا اتخذ اللہ ولدا، جو کہتے ہیں اللہ نے اولاد ٹھہرائی ہے، اللہ کا بیٹا ہے، ما لہم بہ من علم ولا لآبائہم، ان کو بھی نہیں کوئی علم اور ان کے آبا و اجداد کو بھی نہیں. کابورت کلمتا تخرج من افواہم، کتنی بڑی بات ہے یہ اپنے منہوں سے نکال رہے ہیں، چھوٹی بات ہے. یقولون الا کذبا، جھوٹ بول رہے ہیں بالکل، سوائے جھوٹ کے اس میں کچھ نہیں ہے. تو آپ ایک جگہ کو لے کے کہنا، دیکھو جی یہاں پہ یہ لکھا ہے، آپ باقی قرآن میں جگہ جگہ دیکھیں اللہ تعالیٰ نے کیا فرما دیا کہ اللہ کی کوئی اولاد نہیں ہے، لم یلد ولم یولد، تو تم کیسے پھر ان کو بیٹا کہتے ہو؟ تو اس سے ان اور بھی کئی جگہوں کے اوپر ہے، جو مثال کے طور پہ سورہ مائدہ میں اللہ تعالیٰ نے ان کے سارے ہی ان کا رد کر دیا. آگے اس کے اوپر بات کرتے ہیں، پہلے یہ دیکھ لیتے ہیں. فآمنوا باللہ ورسلی، تو ایمان لے آؤ اللہ پر اور رسولوں پر، یعنی سارے رسولوں پر ایمان لے آؤ. اب ان عیسائیوں کا مسئلہ کیا تھا؟ وہ ساروں کو ہی مانتے تھے، صرف آپ صلی اللہ علیہ وسلم کو نہیں ماننا. اور آج کئی کہتے ہیں کہ ہم ٹھیک ہے مانتے ہیں آپ صلی اللہ علیہ وسلم کو کہ اللہ کے رسول تھے، لیکن ساری انسانیت کے لیے نہیں تھے. اب کیا کریں، اب ان کے پاس کوئی چارہ ترا نہیں، ساروں کے لیے نہیں تھی، صرف عربوں کے لیے تھے. تو قرآن اٹھا کے دیکھو، یہ قرآن کہتا ہے کہ آپ ساری انسانیت کے لیے رسول ہیں، ساری انسانیت کو. ابھی یہ ہم نے کیا پڑھا، یا ایھا الناس کہا گیا، عربوں کو نہیں صرف کہا گیا. قد جاءکم الرسول، ساری انسانیت تمہارے پاس رسول آیا ہے حق لے کر، تم ایمان لے آؤ. تو اس آیت کو دیکھیں، اس سے پتا چلتا ہے آپ صلی اللہ علیہ وسلم پوری انسانیت کے لیے رسول بنا کے بھیجے گئے تھے. ولا تقولوا ثلاثة، تین نہ کہو. تین مطلب کون؟ اللہ مسیح اور مریم، یا پھر اللہ مسیح اور روح القدس، یہی تین کہتے ہیں نا، یہ ٹرینیٹی کا جو ان کا عقیدہ. اور اسی وجہ سے انہوں نے یہ ایسے آپ دیکھتے ہیں، یہ سر پہ کرتے ہیں، پھر رائٹ اور لیفٹ کرتے ہیں، یہ اس طرح سے ایک کراس سا بناتے ہیں. تو یہ ان کا تین کا جو عقیدہ ہے تثلیث کا. تو ولا تقولوا ثلاثة، تم تین نہ کہو، انتہو خیر لکم، باز آ جاؤ، یہ تمہارے لیے بہتر ہے، اسی میں تمہاری بہتری ہے کہ تم باز آ جاؤ اس عقیدے سے، اس شرک سے، اس سے معافی مانگ لو. کیونکہ انم اللہ الہ واحد، تو آگے تم کیسے بدبختی کی بات ہے کہ روح من کہہ کے تو اور کلمت ہو، یہ اتنی سی بات لے لی اور یہ نہیں آگے دیکھا کہ انم اللہ الہ واحد. اسی آیت میں اللہ تعالیٰ نے آگے بھی تو فرمایا کہ اللہ الہ ہے ایک ہی، اس کے علاوہ کوئی الہ ہے ہی نہیں. تم کیسے اس کے ساتھ یہ ملا دیتے ہو کہ وہ اس کا کلمہ ہے اور اس کی روح ہے؟ وہ تو ایک الہ ہے، اس کی روح میں سے کوئی کسی کے اندر چلی جانا مطلب اس کا حصہ ہونا. تو الہ کا مطلب کیا ہوتا ہے؟ معبود، عبادت کے لائق جو ہے، یہ تو اس کا معنی ٹھیک ہے. مگر الہ صرف یہ نہیں ہوتا، الہ وہ ذات ہے جو ساری قدرتوں کی مالک ہے، ساری طاقتوں کی مالک ہے. جب ہم کہتے ہیں نا لا الہ الا اللہ، تو ہم کتنی بڑی بات کہہ رہے ہیں، کوئی نہیں ہے جو ساری طاقتوں اور قدرتوں کا مالک ہے، صرف اللہ ہی ہے. اتنی بڑی بات بول کے تو پھر ایک کلمہ گو مسلمان دیکھو کدھر دھکے کھاتا پھرتا ہے، کہیں قبروں پہ جاتا ہے، کہتا ہے آپ مجھے ہی کر دیں، اور کلمہ کیا پڑھ رہا ہے؟ اس کو کلمہ کا پتا ہو نا بےچارے کو، تو یہ کبھی بھی نہ کرے ایسے. کو تو کون بتائے گا اس کو؟ آپ کو پتا چل گیا، اب آپ کی ذمہ داری ہے، آپ بتائیں. جو انسانیت جہالت کے اندھیروں کے اندر ہے، نہیں ان کو پتا، اکثریت کو پتا نہیں ہے، یہ نہیں کہ وہ جان بوجھ کے کرتے ہیں، اکثریت کو نہیں معلوم. کوئی ہوں گے ڈھیٹ جن کو پتا بھی چل جائے وہ پھر بھی نہ مانے، لیکن زیادہ تر کو نہیں پتا. تو انم اللہ الہ واحد، وہ ہے اکیلا جو ساری طاقتوں کا مالک ہے، ساری قدرتوں کا مالک ہے، وہ ہی ہے عبادت کے لائق. تو پھر در در مت بھٹکو، اس اللہ کی طرف آؤ. سبحانہ، وہ پاک ہے. پاک کا مطلب یہ نہیں کہ جیسے ہم کہتے ہیں نا کہ طہارت کو ہم پاکی سمجھتے ہیں، کہ بھئی میرے کپڑے گندے ہو گئے، یہ ہو گیا، یہ طہارت نہیں. سبحان کا مطلب وہ والی پاکی نہیں ہے. سبحان کا مطلب کیا ہے؟ ایکچولی سبحا کہتے ہیں تیرنے کو، تیرنا. اور جب تیرتے ہیں، کوئی چیز تیرتی ہے تو وہ دور چلی جاتی ہے نا تیر کے. تو یعنی ہم نے اللہ کو دور کر دیا ہر عیب سے، ہر شرک سے، ہر ویکنیس سے، ہر اس چیز سے جو اس کی شان کے لائق نہیں ہے، اس سے اس کو پاک کر دیا، دور قرار دے دیا. جب ہم کہتے ہیں نا سبحان اللہ سبحان اللہ سبحان اللہ، واٹ ڈز اٹ مین؟ کہ میں نے ڈکلیئر کیا کہ اللہ ان ساری چیزوں سے جو اس کی شان کے لائق نہیں ہے ان سے پاک ہے. اسی لیے تو یہ اتنا بڑا کلمہ ہے, بہت بڑا کلمہ ہے. سبحان اللہ, تو سبحانہ وہ پاک ہے. اب سمجھ آئی کہ کیا مطلب, تو کیا کیا چیزیں اس کے لائق نہیں, کھانا پینا اس کے لائق نہیں ہے, بڑھاپا اس کے لائق نہیں ہے, کمزوری اس کے لائق نہیں ہے, زوال اس کے لائق نہیں ہے. ٹھیک ہے, تو جتنی یہ کمی کی چیزیں ہیں نا, یہ اس کے لائق نہیں ہے. تو ہم ان سب سے, ہم ایک ایک چیز میں نہیں جاتے, ہم ان سب سے اس کو پاک کراتے دیتے. ٹھیک ہے, اب یہ کتنی بڑی اس کی تعریف ہے. وہ اولاد سے بھی پاک ہے. تو این یکون لہو ولد, کہ ہو اس کے لیے کوئی بیٹا, وہ اس سے پاک ہے. کیونکہ بیٹے کی ضرورت تمہیں ہو سکتی ہے, تم انسان ہو, تم مکمل نہیں ہو نا, اس لیے تمہیں بیٹے چاہیے کہ وہ تمہارا بازو بنتے ہیں, تمہارے بڑھاپے کا سہارا بنتے ہیں, تمہارے لیے ہیلپ کرتے ہیں, تمہاری انرجی ختم ہونے لگتی ہے تو ان کی جوانی شروع ہوتی ہے, وہ پھر تمہارے لیے یعنی ایک ہاتھ تھامنے کا ذریعہ بن جاتے ہیں, تمہارا نام آلے کے آگے چلتے ہیں. ٹھیک ہے, وہ تمہارے لیے, تمہیں ہوتا ہے کہ تمہیں کوئی قبر میں اتارنے والا ہو تو تم کہتے ہو ہمارے بیٹے ہو. ہاں, تو اللہ تعالیٰ کے لیے تو ان میں سے کوئی بھی چیز نہیں, وہ تو سبحان ہے. پھر اس کو بیٹے کی کیا ضرورت ہے, تم نے بیٹا بنا کے رکھا تھا اس کے لیے. اور اس کی گواہی قرآن جگہ جگہ پہ دیتا ہے. جیسے اللہ تعالیٰ نے فرمایا کہ سورہ مائدہ کے اندر کہ اللہ تعالیٰ فرماتے ہیں کہ یہ لوگ کہتے ہیں اللہ تعالیٰ کے اوپر کہ لقد کفر الذین قالوا ان اللہ هو المسیح ابن مریم, یہ کہتے ہیں کہ اللہ ہی مسیح ابن مریم ہے. اللہ, استغفر اللہ, کہ اللہ تعالیٰ ہی زمین پہ اتر آیا مسیح ابن مریم بن کے. جبکہ وقال المسیح, اور عیسیٰ علیہ السلام نے کیا کہا تھا, یا بنی اسرائیل عبد اللہ ربی و ربکم. وہ تو آئی بنی اسرائیل کی طرف تھے, وہ تو پوری انسانیت کی طرف آئے ہی نہیں تھے. انہوں نے تو نہیں کہا تھا کہ میرا پیغام لے کے ساری انسانیت کو پہنچانا, آپ صلی اللہ علیہ وسلم تو ہمارے اوپر یہ ذمہ داری ڈال کے گئے. انہوں نے نہیں کہا تھا, انہوں نے کہا یا بنی اسرائیل عبد اللہ ربی و ربکم, اور اے بنی اسرائیل عبادت کرو اللہ کی جو میرا بھی رب ہے تمہارا بھی رب ہے. انہ من یشرک باللہ, بے شک جو تم میں سے شرک کرے گا اللہ کے ساتھ, فقد حرم اللہ علیہ الجنہ, اللہ نے اس کے لیے جنت حرام کر دی ہے اور اس کا ٹھکانہ آگ ہے. یہ وہ کہہ کے گئے ہیں. پھر اللہ تعالیٰ نے سورہ مائدہ میں فرمایا لقد کفر الذین قالوا ان اللہ ثالث ثلاثہ, جو کہتے ہیں نا تین میں تیسرا ہے عیسیٰ علیہ السلام, اللہ تین میں تیسرا, یعنی عیسیٰ علیہ السلام اللہ, اور جو بھی تیسرا کس کو کہہ دیتے ہیں, ماں کو کہتے ہیں, حضرت مریم کو یا جبرائیل علیہ السلام کو کہہ دیتے ہیں, انہوں نے کفر کیا. وَمَا مِنْ إِلَٰهٍ إِلَّا إِلَٰهٌ وَاحِدٌ, الہ تو صرف ایک ہی الہ ہے, اکیلا وہی, اور اس کے سوا کوئی معبود نہیں. اگر یہ اس سے باز نہ آئے اس قول سے جو یہ کفر کا کلمہ بول رہے ہیں تو ان کے لیے دردناک عذاب ہے. سورہ مائدہ میں آپ دیکھ لیں 72-73 میں اللہ تعالیٰ نے بتا دیا. تو اللہ تعالیٰ نے ان کے عقیدے کو قرآن پاک میں جگہ جگہ بتایا ہے کہ عیسیٰ ابن مریم خود کیا کیا کے گئے, عیسیٰ ابن مریم کے خود کے کیا اس بارے کے اندر ان کی بات تھی, ان کا پیغام کیا تھا, کیا وہ بھی یہی کیا کے گئے تھے جو تم کرنے لگ گئے بعد میں. جبکہ اللہ تعالیٰ کو تو نہ کسی اولاد کی ضرورت ہے, نہ کسی سہارے کی ضرورت ہے. اور پھر آپ دیکھیں سورہ مائدہ کے اینڈ میں نے آپ کو پہلے بھی بتایا ہوا کہ اللہ تعالیٰ قیامت کے دن پوچھیں گے عیسیٰ بن مریم کو کھڑا کر کے کہ انت قلت للناس کیا آپ نے لوگوں سے کہا تھا کیا, اتخذونی و امی الہین, کہ مجھے اور میری ماں کو خدا بنا لو, من دون اللہ, اللہ کو چھوڑ کے مجھے میری پوجا کیا کرو, کیا آپ نے یہ کہا تھا. یہاں پہ تو آج دنیا میں ایسے لوگ ہیں نا جو اپنی پوجا خود کرا رہے ہیں, خود اس کے اوپر خوش ہیں کہ ہمیں سجدے کرو, لیکن اللہ تعالیٰ قیامت کے دن عیسیٰ بن مریم سے فرمائیں گے, ان کو دکھانے کے لیے اللہ کو تو پتا ہے ہر چیز کا کہ انہوں نے نہیں کہا, تو اس وقت عیسیٰ بن مریم کیا کہیں گے, سبحانک ما یکون لی ان اقول ما لیس لی بحق, اللہ میں تو پاک ہے, میری کیا مجال ہے, مجھے کیا زیب دیتا ہے کہ میں ایسی بات کہوں جس کے کہنے کا مجھے حق ہی نہیں ہے. अल्लाह, अगर मैंने कहा होता तो तुझे पता होता अल्लाह, मैंने नहीं इनको ये बात कही। अब इससे ज्यादा बड़ी बात क्या हो सकती। 116 आयत सूरह मायदा की, अल्लाह ताला फरमाते हैं, लहू माफ समावाती व माफ अर्थ, अल्लाह के लिए आसमान और जमीन सब है, उसको बेटे की क्या जरूरत है। वकफा बिल्लाही वकीला, और अल्लाह है सारे काम बनाने वाला। देखें अल्लाह हई और कयूम है, उसको मौत नहीं है, हमेशा से है और हमेशा के लिए। तो उसको फिर कौन किसकी जरूरत है जो उसका नाम आगे चलाए या ऐसा करे।